यो रेडियो नेपाल हो। अब श्रेया नेपालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। नयाँ सरकार गठन र सत्ता समीकरण बारे छलफल गर्न सत्ता गठबन्धन दलका शीर्ष नेताहरूको हिजोको बैठक सकारात्मक। आज फेरि बैठक बस्ने नेताहरूको भनाई। वर्तमान सत्ता गठबन्धन टुटे एमाले सरकारमा जाने नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको धारणा। इसाई धर्मावलम्बीहरूले आज क्रिसमस पर्व मनाउँदै राष्ट्रपति र प्रधानमन्त्रीद्वारा शुभकामना व्यक्त। कोरोना भाइरसको नयाँ भेरिएण्ट BF7 नेपालमा पनि फैलिने जोखिम रहेकाले स्वास्थ्य मापदण्ड पालना गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रह। र दक्षिण अफ्रिकाको जोहान्सबर्ग स्थित बोक्सबर्गमा ग्यास विस्फोटमा परि 10 जनाको मृत्यु 50 जना घाइते।
सुनता, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् CUG सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि CUGमा सहभागी गराउ न।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा CUG सेवा लागू गरिसकेको छ। CUGमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा SMS गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। नयाँ सरकार गठन र सत्ता समीकरणबारे छलफल गर्न सत्ता गठबन्धन दलका शीर्ष नेताहरूको हिजोको बैठक सकारात्मक भएको र आज टुंगोमा पुग्ने नेताहरूले बताउनु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बसेको बैठकमा प्रधानमन्त्री सँगै राष्ट्रपति लगायत मुख्य पदहरूको बाँडफाँडमा सहमति जुटाउन छलफल केन्द्रित रहे पनि सहमतिमा पुग्न नसकेपछि आज पुनः बस्ने गरी बैठक टुंगिएको संचार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो। दलहरूबीच सरकारको नेतृत्व कसले गर्ने भन्ने सहमति हुन बाँकी रहे पनि आगामी सरकार सत्ता गठबन्धन दलकै बन्ने प्रवक्ता कार्कीले बताउनुभयो।
मूल रूपमा समग्र अहिलेको राजनीतिक परिस्थितिको बारेमा छलफल गरेको र जनताबाट प्रकट भएको अभिमतलाई सम्मान गर्दै अगाडि बढ्ने कुरामा सहमति हुँदै आजको छलफल टुङ्गिएको छ र भोलि छलफल फेरि भोलि छलफल बिहान हुन्छ। प्रधानमन्त्री को पहिले हुने भन्ने कुरा गौण कुरा हो। मुलुकलाई अहिलेको जनताको आकांक्षा अनुसार कसरी अगाडि बढाउने कुरा त्यो महत्वपूर्ण कुरा हो र गठबन्धनकै नेतृत्वमा सरकार निर्माण हुन्छ।
नेपाली कांग्रेसले निर्वाचन परिणाम आएदेखि नै आगामी सरकारको नेतृत्व कांग्रेसले नै गर्नुपर्ने जनमतका आधारमा प्रधानमन्त्री पद पाउनुपर्ने दावी गर्दै आएको छ भने नेकपा माओवादी केन्द्रले पनि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा पहिलो पालोमा सरकार गठन हुनुपर्ने माग गर्दै आएको छ। बैठकमा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल सहित गठबन्धन दलका अन्य शीर्ष नेताहरू सहभागी हुनुहुन्थ्यो। हालै सम्पन्न निर्वाचनमा सरकार गठनका लागि कुनै पनि दलको स्पष्ट बहुमत नआएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपरान्ह 5 बजेभित्र दुई वा दुई भन्दा बढ़ी दलको समर्थनमा नयाँ सरकार गठनका लागि दावी पेश गर्न समय दिनुभएको छ। राष्ट्रपति भण्डारीले दिनुभएको समय सीमा सकिन लाग्दा दलहरू आन्तरिक र बहुपक्षीय संवाद र छलफललाई तीव्रता दिइरहेका छन्। माओवादी केन्द्र र नेकपा एमालेका नेताहरूबीच पनि हिजो छलफल भएको छ। त्यस्तै कांग्रेस र एमालेका नेताबीच पनि छलफल भएको छ। नेपाली कांग्रेसका सांसदहरूले प्रधानमन्त्री शेरबहादुर देउवाकै नेतृत्वमा नयाँ सरकार गठन गर्न माग गर्नुभएको छ। प्रधानमन्त्री निवास बालुवाटार पुगी प्रधानमन्त्री देउवालाई भेटेर सांसदहरूले प्रतिनिधि सभाको सबैभन्दा ठूलो राजनैतिक दलको हैसियतले कांग्रेसकै नेतृत्वमा सरकार गठन हुनु स्वाभाविक हुने जानकारी गराएको सांसद चन्दा चौधरीले जानकारी दिनुभयो। जवाफमा प्रधानमन्त्री देउवाले सांसदले उठाएका मागलाई गम्भीरतापूर्वक लिएको बताउनु भएको छ। प्रधानमन्त्री शेरबहादुर देवालले किसुन्जी श्रेष्ठ नागरिक स्वास्थ्य सेवा राष्ट्रिय अभियानमा सरकारको साथ रहेको बताउनु भएको छ। पूर्व प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईको 98 जन्म जयन्तीका अवसरमा कृष्ण प्रसाद भट्टराई प्रतिष्ठानले ललितपुरको बाडे गाउँमा शुरू गरेको अभियानको हिजो उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री देवालले सरल र निस्वार्थी नेता भट्टराईको नाममा शुरू भएको अभियानमा सरकारको सधैं साथ र सहयोग रहने बताउनुभयो। कार्यक्रममा गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले अभियान गोदावरी नगरपालिकाबाट शुरू गर्न पाएकामा खुशी व्यक्त गर्नुहुँदै अभियान एक पवित्र र सन्त नेता भट्टराईको आश्रमबाट शुरू भएर प्रविधिका माध्यमबाट मुलुकभर पुग्ने बताउनुभयो। प्रतिष्ठानका अध्यक्ष पीएल सिंहले ज्येष्ठ नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अभियान सञ्चालन गरिएको बताउनुभयो। नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले वर्तमान सत्ता गठबन्धन टुटे एमाले सरकारमा सामेल हुन सक्ने बताउनु भएको छ। कांग्रेस र माओवादी केन्द्रको गठबन्धन नरहे सरकारसम्म सहभागी हुन सक्ने जानकारी उहाँले दिनुभयो। ईसाई धर्मावलम्बीहरू आज क्रिसमस पर्व मनाउँदैछन्। राष्ट्रपति विद्यादेवी भण्डारीले ईसाई धर्मावलम्बीहरूको पर्व क्रिसमस डेको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण ईसाई धर्मावलम्बी नेपालीमा सुख शान्ति एवं सुस्वास्थ्यको शुभकामना व्यक्त गर्नुभएको छ। उहाँले शुभकामना सन्देश मार्फत यस्ता चाडपर्वहरूको माध्यमबाट विविध सांस्कृतिक पहिचान एवं धार्मिक आस्था बोकेका समुदायबीच आपसी सद्भाव सहिष्णुता र ऐकीबद्धताको भावना अभिवृद्धि हुनुका साथै राष्ट्रिय एकतालाई थप मजबूत तथा सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ। ईसाई धर्मावलम्बीहरूद्वारा जीसस क्राइस्टको जन्मदिनको अवसरमा हरेक वर्ष डिसेम्बर 25 तारीकको दिनलाई धार्मिक एवं सांस्कृतिक उत्सवका रूपमा विभिन्न कार्यक्रमको आयोजना गरी क्रिसमस डे मनाउने गरिएको छ। यसैबीच उपराष्ट्रपति नन्दबहादुर पुनले हाम्रो विविधतायुक्त धार्मिक एवं सांस्कृतिक चाडपर्वले सामाजिक एकता सद्भाव धार्मिक सहिष्णुता कायम राख्दै राष्ट्रिय एकतालाई मजबूत बनाउन महत्वपूर्ण योगदान दिएको बताउनु भएको छ। ईसाई धर्मावलम्बीको पर्व क्रिसमस डेको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका ईसाई धर्मावलम्बीलाई शुभकामना दिनुहुँदै उहाँले यस्ता पर्वले नेपालीका बीच आपसी सद्भाव सामाजिक एकता भातृत्व र सहिष्णुता कायम राख्दै सिंगो नेपाली जनताको एकता र सहकार्यलाई सुदृढ बनाउँदै लैजाने विश्वास व्यक्त गर्नुभएको छ। बहुजातीय बहुभाषिक बहुधार्मिक बहुसांस्कृतिक एवं भौगोलिक विविधताले भरिपूर्ण हाम्रो देश धर्मनिरपेक्ष राष्ट्र रहेको स्मरण गर्दै उपराष्ट्रपतिले यस्ता पर्वले समुन्नत र समृद्ध नेपाल निर्माणमा अघि बढ्न हामी सबैलाई ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ। यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवाले ईसाई धर्मावलम्बीहरूको सौहार्दता तथा खुशियालीको पर्व क्रिसमसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण ईसाई धर्मावलम्बी नेपालीमा सुख शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ। उहाँले शुभकामना सन्देश मार्फत चाडपर्वलाई आफ्नो संस्कार र संस्कृतिको अभिव्यक्तिका रूपमा उत्साहपूर्वक मनाउँदा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूका बीच आपसी भाइचारा सौहार्दता र राष्ट्रिय एकताको अभिवृद्धिमा मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो। प्रधानमन्त्री देउवाले संसारभर नै मानव समुदायले आफ्ना देवता र धर्म प्रवर्तक जस्ता महान व्यक्तिहरूको जन्मदिनलाई व्यापक उत्साह र सद्भावका साथ मनाउने उल्लेख गर्दै डिसेम्बर 25 दिन ईसाई धर्मका प्रवर्तक जीसस क्राइस्ट अर्थात प्रभु येशुको जन्मदिनलाई क्रिसमसका रूपमा विविध कार्यक्रमका साथ मनाउने प्रचलन रहेको जनाउनु भएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वैचारिक संगठनात्मक र प्रचारात्मक कामलाई विशेष प्राथमिकता दिएर पार्टी अगाडि बढ़ाउने बताउनु भएको छ। प्युठान काठमाण्डु सम्पर्क मंचले काठमाण्डुमा हिजो आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले दलगत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय स्वार्थ जनता र राष्ट्रको हित विकासका आकांक्षा तथा जनताका समस्यालाई केन्द्रबिन्दुमा राखेर काम गर्नुपर्ने बताउनुभयो। नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्ण बहादुर महराले गठबन्धन दलको नेतृत्वमा चाँडै नयाँ सरकार बन्ने दावी गर्नुभएको छ। प्रेस सेन्टर बाँकेद्वारा आयोजित पत्रकार भेटघाटमा उपाध्यक्ष महराले सरकार निर्माणबारे आवश्यक छलफल भइरहेको बताउनुभयो। पार्टी प्रवक्ता समेत रहनुभएका महराले समाजवादी दलहरूको मंच निर्माणका लागि नेकपा एमाले महासचिव शंकर पोखरेल, नेकपा एकीकृत समाजवादी बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा, मोहन विक्रम सिंह, धर्मेन्द्र बास्तोला लगायतले नेतृत्व गरेको पार्टीसँग आवश्यक छलफल भइरहेको बताउनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको नयाँ भेरिएण्ट BF7 नेपालमा पनि फैलिने जोखिम रहेकाले सतर्क रहन आग्रह गरेको छ। छिमेकी राष्ट्रहरूमा भेरिएण्टको संक्रमण दर दिनानुदिन वृद्धि हुँदै गएको भन्दै यो भाइरस हालसम्म नेपालमा नभेटिए पनि मानिसहरूको आवत जावतका कारणले नेपालमा फैलिन सक्ने जोखिम रहेकाले रोकथाम र नियन्त्रणका उपाय अपनाउनु मन्त्रालयद्वारा जारी विज्ञप्ति मार्फत आग्रह गरिएको छ। मन्त्रालयका प्रवक्ता डाक्टर संजय कुमार ठाकुरद्वारा जारी विज्ञप्तिमा इसाई धर्मावलम्बीहरूको पर्व क्रिसमस र अंग्रेजी नयाँ वर्ष 2023 नजिकिएको अवस्थामा भेटभाड नगर्न र जनस्वास्थ्यको मापदण्ड पालना गर्न आग्रह गरिएको छ। मन्त्रालयले COVID-19 बुस्टर डोज लगाउन बाँकी रहेकाहरूले स्थानीय स्वास्थ्य संस्थामा सम्पर्क गरी खोप लगाउन पनि अपील गरेको छ। गृह मन्त्रालयले COVID-19 संक्रमण नेपालमा कम भए पनि विश्वव्यापी रूपमा हेर्दा छिमेकी राष्ट्र लगायत केही देशहरूमा संक्रमणका नयाँ स्वरूप भेरिएण्ट देखा परेकाले त्यसको जोखिम तथा असर नेपालमा पनि पर्न सक्ने अवस्थाप्रति सजग एवं सुसूचित हुन अनुरोध गरेको छ। मन्त्रालयले जिल्लास्थित सुरक्षा समिति, स्वास्थ्य कार्यालय, स्थानीय तह लगायत सरोकारवाला निकायको समन्वयमा सार्वजनिक यातायातका साधन तथा बढ़ी भीड़भाड़ हुने स्थानमा मास्क तथा सेनिटाइजरको प्रयोग गर्ने व्यवस्था मिलाउन पनि आग्रह गरेको छ। मन्त्रालयका सहसचिव तथा प्रवक्ता फडिन्द्र मणि पोखरेलद्वारा जारी विज्ञप्तिमा एक अर्कामा भौतिक दूरी कायम राख्ने तथा व्यक्तिगत सरसफाई लगायतमा आवश्यक स्वास्थ्य मापदण्डको पालना गर्ने व्यवस्था मिलाउन पनि अनुरोध गरेको छ। यसै गरी नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक स्थलमा अनिवार्य मास्क लगाउन अनुरोध गरेको छ। मन्त्रालयले हिजो एक विज्ञप्ति प्रकाशित गरी छिमेकी देशमा कोरोना भाइरसको नयाँ भेरिएण्ट BF7 संक्रमण बढ़दै गएको भन्दै मास्क लगाउन आग्रह गरेको हो। मन्त्रालयले भौतिक दूरी समेत कायम गर्न पनि आग्रह गरेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता तथा डाक्टर संजय कुमार ठाकुरद्वारा हस्ताक्षरित विज्ञप्तिमा सेनिटाइजरको प्रयोग गर्न, नियमित रूपमा साबुन पानीले हात धुने लगायत स्वास्थ्यका सबै मापदण्ड अनिवार्य पालना गर्न आग्रह गरिएको छ। एकजना विदेशी नागरिकले झुटा विवरण पेश गरी नेपाली नागरिकता लिएको पाइएको छ। म्यानमारबाट आएका एक नागरिकले सर्लाहीमा बसेर नेपाली नागरिकता लिई मदरसामा पठन पाठन गराउँदै आएको खुलेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। कार्यालयका प्रहरी उपरीक्षक कृष्ण प्रसाद कोइरालाका अनुसार झुटा विवरण पेश गरी सर्लाहीको साविक त्रिभुवन नगर गाविस एक ठेगानामा नागरिकता लिएका 39 वर्षीय मोहम्मद नूर आलमलाई काठमाडौँको कलंकीबाट पक्राउ गरी आवश्यक कार्यवाही प्रक्रिया अघि बढ़ाइएको छ। सुदूरपश्चिमका सबै जिल्ला र लुम्बिनी प्रदेशको बाँकेमा एक हप्ता विद्युत सेवा अनियमित हुने भएको छ। अत्तरिया ग्रेड शाखा अन्तर्गत स्याउले अत्तरिया 132 केभी प्रसारण लाइनको नयाँ स्थानान्तरण गरिएको टावर नम्बर 377 र 346 मर्मतका कार्य हुने भएकाले हिजोदेखि पुस 15 गतेसम्म विद्युत सेवा अनियमित हुन सक्ने नेपाल विद्युत प्राधिकरण अत्तरिया ग्रेड शाखाका प्रमुख रेवत कुमार चौधरीले जानकारी दिनुभयो। पूर्वी पाल्पाको रामपुर नगरपालिकास्थित निस्दी खोलामा पक्की पुल निर्माण भएसँगै पूर्वी पाल्पा, गण्डकी प्रदेशको नवलपुर र लुम्बिनी प्रदेशको नवलपरासीसम्मको यात्रा सहज भएको छ। पुल बनेपछि त्यस क्षेत्रको कृषि, पर्यटन तथा आर्थिक विकासमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ। पाल्पाबाट संवाददाता विष्णु खनालको यो रिपोर्ट।
वर्षायाममा सवारी आवागमन ठप्प हुने पूर्वी पाल्पाको निस्ती गाउँपालिकाको झिरुवास मित्याल सहलकोट बाँकामलाङ तथा रामपुरका स्थानीयले अब पक्की पुलबाटै बाह्रै महिना सुरक्षित यात्रा गर्न पाउने भएका छन्। निस्ती खोलाको मसाने घाटमा पुल निर्माण भएसँगै पूर्वी पाल्पाको पर्यटन विकासमा समेत राम्रो प्रभाव पर्ने बताउनुहुन्छ स्थानीय दामोदर नेउपाने।
विद्यार्थी शिक्षक र विद्यालयमा आउने लगायत यहाँबाट पूर्वतिर जाने सबैलाई जानको लागि पनि फाइदा पुर्याएको हामीले घोषणा गरेका छौँ।
लुम्बिनी प्रदेश सरकारको बजेट र ठेकदारले समयमै काम गर्दा पुल निर्माण सम्पन्न भएको बताउनुहुन्छ पाल्पा क्षेत्र नम्बर एकका तत्कालीन लुम्बिनी प्रदेश सभा सदस्य युवराज खनाल।
मेरो पनि धेरै पहल भयो र प्रदेश सरकारले पनि सकारात्मक रूपमा बजेट पार दिएर काम चाहिँ सरासर ठेकदारले पनि गरेर यो पुल निर्माण भएर सम्पन्न भएको छ।
30-30 मिटरको दुई स्पान रहेको पुलको कुल लम्बाई 60 मिटर छ भने पैदल यात्रु हिँड्न मिल्ने छुट्टै फुटपाथ बनाइएको छ। सड़क पूर्वाधार विकास कार्यालयको रू 8,12,25,000 बराबरको बजेट तथा प्राविधिक सहयोगमा पुल निर्माण सम्पन्न भएको बताउनुहुन्छ सड़क पूर्वाधार तथा विकास कार्यालय पाल्पाका प्रमुख इन्जिनियर अरूण गुप्ता।
8,12,25,643.63 रुपियाँ सम्झौता भएको हो। 30 मिटरको दुई स्पान गरेर पुल 60 मिटर लम्बाईको त्यो पुल रहेको र अहिले हाल चाहिँ त्यो पुल चाहिँ सम्पन्न भएको छ।
समयमै निर्माण सम्पन्न भएर सञ्चालनमा आएको मसानीघाट पुलले पूर्वी पाल्पाको मात्र नभई लुम्बिनी र गण्डकी प्रदेशलाई जोड्नुको साथै यस क्षेत्रको पर्यटन कृषि तथा आर्थिक विकासमा समेत टेवा पुर्याउने विश्वास गरिएको छ। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
नेपाल पत्रकार महासंघको साधारण सभा 15 बुधे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ। कर्णाली प्रदेशको सुर्खेतमा अस्तिदेखि शुरू भएको साधारण सभा हिजो सम्पन्न भएको हो। साधारण सभाले महासचिव कोषाध्यक्ष र लेखा समिति संयोजकको प्रतिवेदन पारित गर्दै घोषणा जारी गरिएको महासचिव रोशन पुरीले जानकारी दिनुभयो। साधारण सभाबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता मैत्री कानून निर्माण गर्न तीनवटै तहका सरकारलाई आग्रह गरिएको छ। यस वर्षको भैरव पुरस्कार वासुदेव विद्यादेव लुइटेल गुठीलाई प्रदान गरिएको छ। त्यस्तै गरी साहित्यकार विश्वम्भर चञ्चललाई भैरव वाङ्मय पुरस्कार र कलाकार रामचन्द्र अधिकारीलाई भैरव प्रतिभा पुरस्कार प्रदान गरिएको छ। नेपाली हास्य व्यङ्ग्य साहित्यका प्रतिभा भैरव अरियालको 87 जन्म जयन्तीको अवसरमा भैरव पुरस्कार गुठीले हिजो जोरपाटीमा एक कार्यक्रम गरी ती पुरस्कार समर्पण गरेको हो। प्राकृतिक रूपमा दर्जनौं पर्यटकीय गन्तव्य रहेको पोखरामा पछिल्लो समय अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय पनि पर्यटकको रोजाईमा पर्न थालेको छ। पोखरामा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय सञ्चालनमा आएपछि आन्तरिक एवं बाह्य पर्यटकहरूको संख्या पनि दिन प्रतिदिन बढ़दै गएको छ। कास्कीबाट संवाददाता गौरव त्रिपाठीको यो रिपोर्ट।
हिमाली क्षेत्रमा बसोबास गर्ने जातजातिहरूको रीतिरिवाज वेशभूषा कला र संस्कृतिका साथै भौगोलिक अवस्थाका बारेमा जानकारी दिने उद्देश्यले पोखरामा पर्वतीय संग्रहालय सञ्चालनमा ल्याइएको हो। हिमाल र हिमाली क्षेत्रका सम्पूर्ण गतिविधिको पहिचान झल्कने गरी पोखरामा स्थापना गरिएको पर्वतीय संग्रहालय पर्यटकको रोजाईमा परेको छ। यस संग्रहालयमा अध्ययन अवलोकनका लागि आन्तरिक पर्यटकहरूको संख्या बढ्दो रूपमा रहेको संग्रहालयका गाइड विजय कुमार लामा बताउनुहुन्छ। नेपाल पर्वतारोहण संघद्वारा खरिद गरेको 100 रोपनी जग्गामा 10 करोड़ लगानीमा निर्माण गरी 2060 साल माघबाट सञ्चालनमा आएको संग्रहालयमा हालसम्म 25 लाख भन्दा बढ़ीले अवलोकन गरेका छन्। संग्रहालयमा अवलोकन गर्दा धेरै कुराको जानकारी प्राप्त गरेको शैक्षिक भ्रमणमा आउनुभएका विद्यार्थी कमल न्युपाने बताउनुहुन्छ।
म्युजियममा चाहिँ मैले धेरै कुराहरू देखेँ। पुरानो कुराहरू चाहिँ सम्हालेर राखेको रहेछ। अब पुरानो कुराहरू बिस्तारै हट्दै गएको छ। यो म्युजियमले चाहिँ प्रिजर्भ गरेर राखेको छ त्यो कुराहरूलाई।
संग्रहालयले मुख्य आमदानीको स्रोत टिकटलाई बनाएको छ। संग्रहालयको टिकटलाई विभिन्न वर्गमा वर्गीकरण गरेर रकम उठाउने गरिएको छ। 365 दिनै खुल्ला रहने संग्रहालयको कोविड पछि आन्तरिक पर्यटकहरूको संख्या वात्तै बढ़ेको छ। अहिले दैनिक 4,000 पर्यटकहरू आउने गरेका छन्। हिमाली क्षेत्रको परम्परा मात्र होइन हिमाल चढ्दा अप्नाउनु पर्ने सुरक्षा उपाय बारे समेत यहाँबाट जानकारी लिन सकिने पर्यटक निराजन कोइराला बताउनुहुन्छ।
अन्तर्राष्ट्रिय लेभलमा गोलले शिखर चढ्नुभयो, त्यस्तै विभिन्न किसिमका कस्ता खालको उपकरणहरू प्रयोग गर्नुभएको थियो र शिखर चढ्ने क्रममा त्यस्ता दुर्घटनाहरू भएको भए के कस्ता दुर्घटनाहरू भयो त नि के अब त्यस्ता जोखिमहरूबाट बच्नको लागि हामीले आगामी दिनहरूमा कस्ता खालको पहल कदमी गर्नुपर्छ भन्ने कुराहरू पनि मैले सिकेको छु।
विश्वका हिम श्रृंखलाको उत्पत्ति महत्व यस क्षेत्रको वन्यजन्तु वनस्पति तथा खनिज पदार्थ लगायतको प्रदर्शनी संग्रहालयमा रहेको छ। हिमाल पहाड़ र तराई समुदायको रीतिरिवाज बारे एकै ठाउँमा जानकारी लिन पर्यटकहरू यहाँ आउने गरेका छन्। गौरव त्रिपाठी, रेडियो नेपाल।
अब अन्तर्राष्ट्रिय समाचार. दक्षिण अफ्रिकाको ठूलो शहर जोहान्सबर्गको बोक्सबर्गमा भएको ग्यास विस्फोटमा परि 10 जनाको घटनास्थलमै मृत्यु भएको छ भने घटनामा अन्य 50 जना घाइते भएका छन्. इकुर हुलेनी इमर्जेन्सी म्यानेजमेन्ट सर्भिसेजका प्रवक्ता विलियम नटलाडीका अनुसार बोक्सबर्गको पुलमुनि एउटा ग्यास ट्रक फसेको र आग लागि भएको खबर प्राप्त भएको छ. अग्नि नियन्त्रकहरूले आगो निभाउन खोज्दा विस्फोट भएको बताइएको छ. घटनाबारे अनुसन्धान शुरू गरिएको जनाइएको छ. प्रवक्ताका अनुसार ट्रकले कुन प्रकारको ग्यास बोकेको थियो भन्ने जानकारी समाचार तयार पार्दासम्म प्राप्त हुन सकेको छैन. अब आर्थिक समाचार.
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक हवाई उडानमा हुँदै आएको मिले मटोको हवाई उडान भाडाका सन्दर्भमा अध्ययन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएको छ. आन्तरिक उडान गर्दै आएका बुद्ध, यति, श्री र सौर्य एयरलाइन्सले आपसी मिले मटोमा आफू खुशी हवाई भाडा दर निर्धारण गरेपछि मन्त्रालयले अध्ययनका लागि प्राधिकरणलाई निर्देशन दिएको हो. आन्तरिक उडान गर्ने कम्पनीहरूले हवाई उडानमा कार्टेलिङ गरिरहेको सूचनाका आधारमा अध्ययन अगाडि बढाउन निर्देशन दिएको मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले जानकारी दिनुभयो. आन्तरिक हवाई उडान कम्पनीहरूले गर्दै आएको कार्टेलिङको सम्बन्धमा राष्ट्रिय योजना आयोगले समेत अध्ययन गरिरहेको जनाएको छ. काठमाडौँमा अन्तर्राष्ट्रिय जुत्ता चप्पल औद्योगिक प्रदर्शनी आयोजन हुने भएको छ. जुत्ता उत्पादक संघ नेपालको आयोजनामा यही पुस 21-23 गतेसम्म प्रदर्शनी आयोजना हुन लागेको हो. स्वदेशी र विदेशी उद्योगी तथा व्यवसायीहरू बीच परस्पर व्यवसाय प्रवर्धन गर्ने उद्देश्यले नेपालमा पहिलो पटक गोल्ड स्टार अन्तर्राष्ट्रिय जुत्ता चप्पल औद्योगिक प्रदर्शनी 2079 आयोजना हुन लागेको हो. स्वदेशी उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म जोड्ने मुख्य उद्देश्यले प्रदर्शनी आयोजना गर्न लागि संघका अध्यक्ष नानी राज घिमिरेले जानकारी दिनुभयो. 3 दिनसम्म चल्ने मेलामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका कच्चा पदार्थ, मेसिनरी, सप्लायर्स र क्रेताहरूको सहभागी रहनेछ. सरकारी लगानीको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले एकै दिन शनिबार 5 शाखा कार्यालय उद्घाटन गरी सञ्चालनमा ल्याएको छ. वाणिज्य बैंकले 1 नम्बर प्रदेश अन्तर्गत ताप्लेजुङ, 13 थुम र झापाको धुलाबारीमा शाखा कार्यालय सञ्चालन गरेको छ भने मध्य प्रदेश अन्तर्गत मलङ्गुवा र बागमती प्रदेश अन्तर्गत रसुवामा शाखा कार्यालय उद्घाटन गरिएको छ. यी 5 शाखा कार्यालय सञ्चालनमा आएसँगै राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका देशभर 264 शाखा कार्यालय सञ्चालनमा आएका छन्. रूपन्देहीको मर्चवाद क्षेत्रका व्यवसायी, किसान र स्थानीय सम्बद्धले खुला सीमाका कारण स्वदेशी उत्पादनले बजार नपाएको गुनासो गर्नुभएको छ. सीमा व्यवस्थित हुन नसकेका कारण सहज रूपमा भारतीय सामान भित्रिँदा स्वदेशी उत्पादनको बजारीकरणमा समस्या भएको उहाँहरूको भनाइ छ. चेम्बर अफ कमर्स, रूपन्देही उद्योग व्यापार संगठन र उद्योग व्यापार संगठन मर्चवादले कोटही माई गाउँपालिका 5 स्थित मजगावामा आयोजना गरेको स्थानीय बजार प्रवर्धनमा सरोकार भएकाहरूको भूमिका विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै स्थानीय शान्तराम कोइरीले सस्तो मूल्यमा भारतीय कुखुरा नेपालमा अवैध आयात हुँदा सीमा वारीका व्यवसायहरू मर्कामा परेको बताउनुभयो. त्यस्तै स्थानीय सूर्यनारायण यादवले खुला सीमाका कारण स्वदेशी बजार सुनसान हुने गरेको बताउनुभयो.
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य. अब खेल समाचार.
प्रथम संस्करणको नेपाल टी20 लीग क्रिकेटमा काठमाडौँ नाइट्स र लुम्बिनी अल स्टार्सले विजय शुरूआत गरेका छन्. क्रिबी क्रिकेट मैदान किर्तिपुरमा शनिबार भएको उद्घाटन खेलमा पोखरा एभेन्जर्सलाई 26 रनले पराजित गर्दै काठमाडौँ नाइट्सले विजय शुरूआत गरेको हो. काठमाडौँले दिएको 163 रनको लक्ष्य पछ्याएको पोखराले निर्धारित 19 ओभरमा 7 विकेट गुमाएर 136 रन मात्रै बनाउन सक्यो. पोखराका उपुल थरंगाले 44 रन बनाए, आरिफ शेखले 20 रन बनाउँदा अमीर हम्जा र अभिमन्यु मिथुनले 18-18 रन बनाए. काठमाडौँका लागि अविनाश बोहराले 3 विकेट, बसिर अहमदले 2 र अनिल खरेलको नाममा 1 विकेट रह्यो. टस हारेर पहिला ब्याटिङ गरेको काठमाडौँले 19 ओभरमा 5 विकेट गुमाएर 162 रन बनाएको थियो. यस्तै नेपाल टी20 लीग अन्तर्गत शनिबार नै भएको दोस्रो खेलमा लुम्बिनी अल स्टार्सले विजय शुरूआत गरेको छ. टियु क्रिकेट मैदानमै फार वेस्टर्न युनाइटेडलाई 67 रनको फराकिलो रन अन्तरले पराजित गर्दै लुम्बिनीले जितको शुरूआत गरेको हो. लुम्बिनीले दिएको 153 रनको लक्ष्य सहित जवाफी ब्याटिङ गरेको फार वेस्टर्नले 16 ओभर 2 बलमा अल आउट हुँदै 85 रन मात्र बनाउन सक्यो. फार वेस्टर्नका लागि कप्तान हस्मत उल्लाह साहिदीले सर्वाधिक 35 रन जोडे पनि अन्य ब्याट्सम्यानको प्रदर्शन राम्रो रहेन.
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो राजेन्द्र विक्रम शाही. अब मौसम सम्बन्धी जानकारी. आज सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ. गत 24 घण्टामा काठमाण्डु उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 18.3 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 4.5 डिग्री सेल्सियस, अहिले बिहानको सापेक्ष आर्द्रता 93%। आज दिउँसो काठमाण्डु उपत्यकाको अधिकतम तापक्रम 16 18 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाण्डु उपत्यकामा सूर्योदय अघि बिहान 6:52 भयो भने सूर्यास्त भरे साँझ 5:16 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। नयाँ सरकार गठन र सत्ता समीकरणबारे छलफल गर्न सत्ता गठबन्धन दलका शीर्ष नेताहरूको हिजोको बैठक सकारात्मक रहेको नेताहरूको भनाई, आज फेरि बैठक बस्ने। वर्तमान सत्ता गठबन्धन टुटे एमाले सरकारमा जाने नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको धारणा। इसाई धर्मावलम्बीहरूले आज क्रिसमस पर्व मनाउँदै राष्ट्रपति र प्रधानमन्त्रीद्वारा शुभकामना व्यक्त। कोरोना भाइरसको नयाँ भेरिएण्ट BF7 नेपालमा पनि फैलिने जोखिम रहेकाले स्वास्थ्य मापदण्ड पालना गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रह। र दक्षिण अफ्रिकाको जोहान्सबर्ग स्थित बोक्सबर्गमा ग्यास विस्फोटमा परि 10 जनाको मृत्यु, 50 जना घाइते। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।